नमस्कार। कार्यक्रम अतीतका गीतमा तपाईलाई हार्दिक स्वागत गर्छौ। प्राविधिक मित्र रमा कोइरालासँगै म दुर्गा अधिकारी। यो कार्यक्रम यहाँहरूले मिडमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98, 100 र 103 मेगाहर्जबाट सुन्न सक्नुहुनेछ भने www.radionepal.gov.np पनि तपाईले हामीलाई सुन्न सक्नुहुनेछ। अतीतका गीत कार्यक्रममा हामी पुराना कालजयी सफल र चर्चित संगीतका साधकहरूका प्रेरक जीवन कथा प्रस्तुत गर्ने गर्दछौं भने उनै कलाकारका स्वर संगीत अनि रचनामा रहेका गीत संगीत पनि तपाईलाई सुनाउँदै आइरहेका छौं। आजको अतीतका गीत कार्यक्रममा हामी बहुप्रतिभाका जनी सम्मानित कलाकार हरिवंश आचार्यका जीवनका कुरा गर्नेछौं।
सुच्चे हिमलमा मै जहाँ गएने मै जहाँ भएने मेरो आँखै नेपालमा
हरिवंश आचार्यको स्वरमा रहेको गीत थियो। यो नेपालको सामाजिक परिवेश र हास्य व्यङ्ग्य विधामा उत्कृष्ट गीतहरू पस्कन सफल हास्य क्षेत्रका सम्मानित कलाकारको नाम हो हरिवंश आचार्य। हरिवंश आचार्यको जन्म 2014 साल कार्तिक 27 गते काठमाडौँको गौरीधारामा भएको थियो, तर उहाँको फुर्ख्यौली थलो भने काभ्रेको शंखुमा रहेको छ। पिता होमान्जय आचार्य अनि आमा गणेश कुमारीका कान्छा सन्तान हरिवंश आचार्यका 5 दिदीहरू हुनुहुन्छ। आफू सानै हुँदा पिता होमान्जय आचार्य अनि आमा गणेश कुमारीको निधन भएपछि हरिवंशको लालन पालनको जिम्मेवारी दिदी बिन्दुलाई सरेको थियो। हरिवंश सानैदेखि असाध्यै चञ्चल हुनुहुन्थ्यो। हास्य कलाकारिता उहाँको रुचिको क्षेत्र थियो। पण्डित परिवारमा हरिवंश पुराण लगाएर जन्मनुभएका हरिवंशलाई संस्कृतका प्रकाण्ड विद्वान बनाउने बुबा आमाको ठूलो इच्छा थियो, तर उहाँलाई भने साथीसँगै अंग्रेजी स्कूलमा जान र पढ्न मन लाग्थ्यो। आमाको निधन भएपछि हरिवंश आचार्यले संस्कृत विद्यालय छोडेर पद्मोदय हाई स्कूलमा साथीहरूसँगै पढ्न थाल्नुभयो। कहिले शान्ति बाटिका त कहिले पद्मोदय गरेर उहाँले अन्तत पद्मोदय स्कूलबाटै एसएलसी पास गर्नुभयो। सानैमा बुबा आमा नरहनु भएकाले उहाँको काँधमा व्यावहारिक जिम्मेवारी पनि थपिएको थियो। एसएलसी सकेपछि जागिरे जीवन शुरू गर्नुभएका हरिवंशले जागिर सँगसँगै हास्य व्यङ्ग्य कलाकारितालाई पनि अगाडि बढाउँदै लैजानुभयो। 2031 सालबाट शुरू भएको उहाँको हास्य कलाकारिताको क्षेत्र 2038 सालमा मदन कृष्ण श्रेष्ठसँग भेट भएपछि झनै मौलाएर गयो, फस्टाएर गयो। उहाँहरू दुवैजना मिलेर हास्य कलाकारिताको क्षेत्रलाई झनै मलजल गर्दै अगाडि बढ्नुभयो। हास्य कलाकारिता सँगसँगै गीती क्षेत्रमा समेत हात हाल्नुभएका हरिवंशले सामाजिक परिवेश र हास्य क्षेत्रलाई नै समेटेर थुप्रै गीतहरू पस्कनु भएको छ। त्यति मात्र होइन, ठूलो पर्दाका चलचित्र, टेली चलचित्र, अभिनय, लेखन कुशलता सबै विधामा उहाँले आफ्नो कुशल कलाकारिता पोखेर सबैलाई हँसाएर नचाएर एउटा अलग्गै छाप छोड्नु भएको छ। मह जोडीका ह भनेर चिनिनुभएका हरिवंश आचार्य र म भनेर चिनिनुभएका मदन कृष्ण श्रेष्ठले कतिपय गीतहरूमा सँगै स्वर पनि दिनुभएको छ। समाजका विकृति विसंगतिलाई चिर्न, त्यस्तै गीतहरूको सृजना गर्न अनि त्यस्तै गीतहरू समाजमा पोख्न सुनाउन रुचाउने कलाकार हरिवंश आचार्यले महिला हिंसा चेलीबेटी बेचबिखानलाई परास्त गर्न केही हदसम्म भए पनि टेवा पुर्याउने उद्देश्यले भर्खरै कर्कलोको क्याउला तिमीलाई झुक्याउला बोलको गीत सार्वजनिक गर्नुभएको छ। आफ्नै रचना संगीत र स्वरमा तयार पार्नुभएको यो गीत अहिले धेरैको रोजाई बनेको छ। आजको कार्यक्रममा हामी उही बहुप्रतिभाका धनी सम्मानित कलाकार हरिवंश आचार्यका विगत र वर्तमानका सम्बन्धमा उहाँसँगै टेलिफोनमा गरिएको कुराकानी प्रस्तुत गर्नेछौ। त्यो कुराकानी प्रस्तुत गर्नुभन्दा अगाडि एकैछिन हामी हरिवंश आचार्यले भर्खरै सार्वजनिक गर्नुभएको उहाँकै स्वर संगीत र रचनामा रहेको यो गीत तपाईलाई राख्छौ। त्यसपछि हामी कुराकानीलाई अगाडि बढाउनेछौ।
हामी जस्तो मान्छेलाई कसले पत्याउला, फर्कालो पुक्याउला तिमीलाई झुक्याउला।
नमस्कार अनि यहाँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ।
धन्यवाद बहिनी, धेरै धेरै धन्यवाद बहिनीलाई।
आरामै हुनुहुन्छ?
हजुर ठिक छु बहिनी, राम्रै छ। अहिलेसम्म कोरोनाबाट बस्दै बस्दै हिँडिरहेछौँ, भ्याक्सिन पनि लगाइसके 3 डोजै, अनि अहिलेसम्म ठिकै छ बहिनी।
अनि यतिखेरका दिनहरू चाहिँ यहाँका कसरी बितिरहेका छन् त?
म चाहिँ अलिक बिजी नै छु। मैले सानसानो टेलिभिजनको ड्रामाहरूको सुटिङ भइरहेको छ मेरो, होइन?
हजुर।
अलि नेपाल प्रहरीसँग साझेदारी भनेर एउटा यो ब्याङ्किङ एसोसिएसनले सपोर्ट गरिरहेको छ हामीलाई, अनि 5-6 वटा सर्ट मुभीहरू, 5-6 घन्टाको सर्ट मुभीहरू खिचिरहेको छौँ 3 सब्जेक्टमा। अनि त्यो चाहिँ अब मेरो विचारमा 15-20 दिनपछि टेलिकास्ट सुरु हुन्छ, अनि अहिले त्यही काममा बिजी छु। सोसियल अवार्ड गर्ने चाहिँ प्रोग्रामहरू पनि सानो 1-1 मिनट 2-2 मिनटको सुटिङ भइरहेछ।
अहिले पनि सुटिङमै हुनुहुन्छ?
अहिले चाहिँ छैन, अहिले म आज मेरो गाउँको घर छ यहाँ काप्रेमा, अनि गाउँको घरमा म हिजो आएको, बेला बेलामा यहाँ आइरहन्छु। मेरो पुर्खुली ठाउँ हो यो, विदेशबाट 1-2 गेस्टहरू पनि आउँछन्, उनीहरूलाई यो घरमा 2 दिन राखेर यहाँबाट नवबुद्ध जानु सजिलो छ, नवबुद्धको दर्शनहरू गरेर अहिले घरमा आएको छु, पर्सिदेखि फेरि सुटिङ सुरु छ।
मैले कार्यक्रमको अन्तिमतिर यहाँको पुर्ख्यौली थलोलाई पनि अलिकति कोट्याउने विचार गरेकी थिएँ, तर प्रसङ्ग छिरिहाल्यो। यहाँको पुर्ख्यौली थलो काभ्रे?
हजुर, काभ्रे जिल्लाको यो शङ्खु भन्ने ठाउँमा पर्छ मेरो।
हजुर।
यो चाहिँ धुरीखेलबाट र पनौतीबाट दुईतिरबाट जान मिल्छ, धुरीखेलबाट पनि 4 किलोमिटर जति पर्छ, पनौतीबाट पनि 4 किलोमिटर पर्छ, नवबुद्धको काठमै छ ठ्याक्कै, त्यति टाढो होइन, काठमाडौँबाट हामी 1.5 घन्टा जतिमा ड्राइभमा पुग्न सक्छौँ। म बेला बेलामा आइरहन्छु, यो ठाउँको चाहिँ माया लाग्छ क्या मलाई।
मैले
सानोमा यहीँकै अन्नहरू खाएर हुर्केको अनि बढेको, अनि हामीलाई सानोमा दुःख थियो, खाना लगाउनु पनि दुःख थियो अलिकति, अनि यहाँको अन्नहरू लिएर गएर हामी खान्थ्यौँ, अनि त्यसैले यहाँको गुण लाग्छ मलाई सबै ठाउँको। अनि यहाँ आएर अलिअलि यसो बाटोघाटोको लागि चाहिँ पहल गर्ने कामहरू पनि गरेको छु मैले, गर्नु त सरकारले गरे हो, तर सरकारलाई पनि पहल गर्ने काम गर्नुपर्छ, त्यो कामहरू गरेको छु, त्यही काममा पनि म कहिलेकाहीँ उठदोर गरिरहेको छु।
तर यहाँ जन्मनु भएको चाहिँ काठमाडौँमै हो क्या र?
म काठमाडौँमै जन्मेँ, तर मेरो बाल्यकाल चाहिँ यता पनि बितेको छ, उता पनि बितेको छ। मेरो बाहरू चाहिँ यहाँबाट सबै छोडेर जानुभयो होइन, यहाँ जग्गा जमिनहरू छ अहिले पनि अलिअलि बाँकी छ, तर काठमाडौँमा चाहिँ मुख्य थलो काठमाडौँमा बनाउनु भयो बाहरले, अनि म चाहिँ काठमाडौँमै जन्मेँ। काठमाडौँमा जन्मे पनि म यहाँ धेरै काभ्रेमा आउने जाने गर्दै बच्चा बेला पनि आउँथे। म
4 दिदी बहिनीका 1 भाइ हजुर होइन,
5 जना
दिदी बहिनीका।
हजुर हजुर,
एकदमै लाड प्यारमा हुर्किनु भयो?
लाड प्यार भनेर त्यस्तो दिदीहरूको त अब माया भइहाल्यो होइन, बुवा आमाको चाहिँ धेरै माया पाइनँ, किनभनेदेखि अब बा चाहिँ म 6 वर्ष हुँदाखेरि बित्नुभयो होइन, अनि आमा चाहिँ म 11 वर्ष जति थिएँ त्यसमा बित्नुभयो। त्यो 3 दिनसम्म त आमाले अब मुटुमै राखेर हुर्काउनु भयो नि, होइन, बा नभएपछि आमालाई दुःख हुन्छ, दुःखमा पनि हामीलाई केही दुःख गर्नु दिनु भएन आमाले, जसरी आफूले सर्पले ठुङ्न आए पनि कुखुराको पोथीले बच्चाहरूलाई केही हुनु दिँदैन चल्लाहरूलाई, त्यसरी नै आमाले राख्नु भएको। तैपनि अब आमा नै बित्नुभयो म एघार वर्षमा भएपछि। त्यसपछि अलिक दुःख भयो जीवनमा, आइन परेका घटनाहरू पनि घटे, सोच्नै नसोचेका घटनाहरू घटे, बाबाआमाले जोड दिएको सम्पत्ति पनि खाइदियो एउटाले। त्यसो भएपछि अलिक दुःख भयो, अलिक सङ्घर्ष सुरु भयो, तर सङ्घर्षबाट सिकेँ पनि मैले। सुखी सुखै भावले सायद सिक्दा पनि सिक्दैन्थ्यो होला जीवनलाई, दुःख पनि जस्तो पनि आएको हुनाले जीवन के हो भन्ने बुझ्ने अवसर पनि हुँदो रहेछ अलिकति। दुःखले धेरै मान्छेलाई पढाउँछ।
बुबा सानैमा, अझै धेरै सानैमा हुनु भएन, आमा एघार वर्ष हुँदा नै रहनु भएन। दिदीहरूसँग यहाँको दिनचर्याहरू,
दिदीहरू अब पाँचवटा दिदीमा तिनवटा दिदीको त बिहा भइसक्यो, अनि दुईवटा दिदीको बिहा हुनु बाँकी थियो, अनि एउटा दिदीको पनि सानै बिहा भयो। म 15 वर्ष जति हुँदाखेरि बिहा भयो, अनि अर्को एउटा कान्छी दिदी हुनुहुन्थ्यो, उहाँसँग चाहिँ म धेरै लामो समयसम्म उहाँसँग बसेँ। उहाँले नै लालन पालन सबै दिदीहरूले, मेरो आमाको बहिनीहरूले लालन पालन गर्नुभयो, हुर्काउनु हुर्काइदिनु भयो।
यहाँका बाल्यकालका दिनहरू यसरी नै बिते?
बाल्यकाल यसरी नै बिते, अलिकति सङ्घर्षै सङ्घर्ष बित्यो भनौँ न।
शिक्षा यहाँको काठमाडौँमै?
शिक्षा चाहिँ म मेरो आमा हुन्जेलसम्म मलाई संस्कृत शिक्षामा जोड दिनु भएर मलाई संस्कृत पाठशालामा पढाउनु हुन्थ्यो होइन। अनि पछि आमा बित्नु भएपछि चाहिँ म अनि पद्मबे स्कुलमा नै मैले धेरै लामो समय पढेँ, शान्ति विद्या गृह पनि पढेँ एक वर्ष जति, अनि दरबार हाई स्कुल पनि एक वर्ष पढेँ। तर मेरो लामो पढाइ चाहिँ पद्मबे हाई स्कुलबाट नै सकियो र त्यहाँबाट नै मैले एसएलसी गरेँ।
स्कुल पढ्दाका यहाँका किस्साहरू पनि मैले केही पढेकी थिएँ होइन, प्राय क्लासमा जान मन नपराउने भाग्ने भनेर यहाँका केही किस्साहरू मैले पढेकी थिएँ होइन, साँच्चै नै चञ्चल हुनुहुँदो रहेछ।
पुस्तकमा पनि मैले लेखेको छु त्यसमा धेरै कुराहरू, त्यसबाट पनि मान्छेहरू धेरैले पढ्छन्, धेरैले मेरो बारेमा, मेरो बाल्यकालको बारेमा त्यसबाट पनि थाहा पाएँ मान्छेले।
चिना हराएको मान्छेबाटै मैले पनि पढेकी थिएँ होइन, यहाँको जुन बायोग्राफी छ एकदमै राम्रो पनि छ, त्यो जति पढ्यो त्यति पढ्न मन लाग्ने होइन, मैले पनि पढेँ त्यहीँबाट, मैले यहाँका यी कुराहरू थाहा पाएकी थिएँ। जे होस् दुःखले यहाँलाई अरू काम सिकायो र काम गर्दै जानुभयो होइन, बाल्यकालका दिनहरू पनि त्यसरी नै गुज्रिए बित्दै गए।
बाल्यकाल म रङ्गमञ्चमा उत्रेकै 15-16 वर्षदेखि उमेरमै म रङ्गमञ्चमा उर्लेँ। सानो उमेरदेखि नै मलाई रङ्गमञ्चले मलाई गुण लगायो, मैले केही सिक्दै कमाउँदै आफ्नो खुट्टामा उभिने मौका दियो मलाई रङ्गमञ्चले।
बजाउँछु म सारङ्गी मनकै तारमा, र्याई र्याई रेटी रेटी तिम्रो नाम कोटी कोटी, र्याई र्याई रेटी रेटी तिम्रो नाम कोटी कोटी, जपिरहन्छु मनकै तारमा, जपिरहन्छु मनकै तारमा, जपिरहन्छु मनकै तारमा, जपिरहन्छु मनकै तारमा।
यहाँले प्रज्ञा प्रतिष्ठानमा पनि काम गर्नुभयो?
मैले प्रज्ञा प्रतिष्ठानमा काम गरेँ, तर मैले सुरुमा चाहिँ मेरो अझ कार्यरत बनाउनलाई चाहिँ रेडियो नेपालमा मैले धेरैवटा ड्रामा खेल्थेँ। पहिले शनिबार, हरेक शनिबार दिउँसो चाहिँ रेडियोमा रूपक भन्ने आउँथ्यो, रूपक भन्थ्यो रेडियो नाटकलाई, अनि त्यहाँमा चाहिँ हरिप्रसाद रिमालजी चाहिँ त्यसको निर्देशक हुनुहुन्थ्यो, अनि जितेन्द्र महत अभिलाषी दाई हुनुहुन्थ्यो, मदन दास श्रेष्ठ दाईहरूसँग पनि मैले सिक्ने मौका पाएँ। र मलाई विशेष गरिकन जितेन्द्र महत अभिलाषी दाईले रेडियो नेपालमा लिएर जानुभयो र हरिप्रसाद रिमालसँग मलाई सङ्गत गराइदिनु भयो, र हरिप्रसाद रिमालज्यूसँग चाहिँ मैले रेडियो नाटकमा खेलेर संवाद कसरी बोलिन्छ, संवादको बिचमा पज भन्ने कस्तो हुन्छ, उतार चढाव हुन्छ कस्तो हुन्छ भोइसमा भन्ने, त्यो चिजहरू मैले धेरै सिकेँ उहाँसँग। अनि त्यसरी नै रङ्गमञ्चमा मलाई ड्रामा पनि निर्देशन गरौँ उहाँले, मैले ड्रामा पनि खेल्ने अवसर पाएँ रङ्गमञ्चमा। अनि पछि नाचघरमा ड्रामा गर्दा गर्दै त्यसपछि म उता प्रज्ञा भवनमा पनि मलाई विजय बहादुर मल्लज्यूले चाहिँ त्यहाँ उहाँले लेख्नुभएको ड्रामाहरू मैले धेरै गरेँ, हरिहर शर्मा दाईले निर्देशन गर्नुहुन्थ्यो, उहाँहरूबाट पनि मैले धेरै सिक्ने मौका पाएँ, अनि निर शाह दाई पनि त्यो ड्रामामा खेल्नु भएको थियो दुईवटा ड्रामामा, अनि उहाँहरूसँग पनि मैले सिक्ने मौका पाएँ। मलाई अब हास्यविङ्ग विधा चाहिँ एउटा विधा भयो होइन, त्यसपछि नाटक विधा पनि मैले उहाँहरूसँग धेरै नाटक विधामा काम गरेर सिक्ने मौका पाएँ।
रेडियो नेपाल र रसरङ कार्यक्रम त्यो भित्र पनि त यहाँहरूको अन्य श्रित सम्बन्ध छ नि होइन?
रसरङ कार्यक्रम भने चाहिँ रेडियो नेपालको असाध्यै लोकप्रिय कार्यक्रम हो, जुन बेलामा चाहिँ नेपालमा टेलिभिजनको उदय भएको थिएन त्यसमा चाहिँ रसरङ कार्यक्रम भनेपछि त अलिकति हास्य व्यङ्ग्य प्रस्तुति गर्ने कार्यक्रम थियो अनि त्यसमा पनि मैले भाग लिन्थेँ। हाम्रो कृष्ण ताम्राकार दिदी हुनुहुन्छ, उहाँले चाहिँ त्यो प्रोग्राम सञ्चालन गर्नुहुन्थ्यो अनि सरकारको मिडिया भएको हुनाले त्यो बेलामा धेरै सेन्सरले धेरै कुरा काटिदिन्थ्यो, सेन्सरले काट्छ भने थाहा पाइसकेपछि पछि पछि हामी आफैले पनि त्यसलाई नकाट्ने हिसाबले सेन्सरले डिस्टर्ब नगर्ने हिसाबले आफैले बनाउँथ्यौँ। त्यसरी मैले रसरङ कार्यक्रममा धेरै नै काम गरेको छु।
अब रेडियो नेपाल भन्ने आइसकेपछि अब हामी अलिकति गीत सङ्गीतका पाटातिर अब छिर्यौं।
हजुर,
हास्य व्यङ्ग्य कलाकारिताको क्षेत्रबाट यहाँको जिन्दगी शुरू भयो, तर गीत संगीत चाहिँ यो कलाकारिता भन्दा अलिक पछि नै आएको हो क्यारे यहाँको?
यो चाहिँ कस्तो भनेपछि म 2032-33 सालतिर मैले रेडियो नेपालबाट भोइस टेस्ट परीक्षा उत्तीर्ण गर्नु पर्थ्यो, त्यहाँ चाहिँ मैले भोइस टेस्ट परीक्षा पास गरेको छु अनि लोकगीत गाउन पाइने भनेर मलाई रेडियो नेपालले चाहिँ भोइस टेस्ट पास गराइदियो। रेडियो नेपालमा गीत रेकर्ड गर्नलाई डेट लिनु पर्थ्यो, एउटा डेट पनि लिएर एउटा गीत रेकर्ड पनि गरेको थियो, त्यो चाहिँ राम थापा हुनुहुन्छ नि सङ्गीतकार गायक, त्यो उहाँ राम थापा चाहिँ मेरो सङ्घर्षको दिनहरूको साथी हो उहाँ, अनि उहाँसँग मैले रेकर्ड पनि गराएको थिएँ। त्यो बेलामा अब त्यो गीत एभरेज मात्रै भयो अनि खासै त्यस्तो विधि लोकप्रिय पनि भएन, त्यसमा त्यो गीत पछि मेट्यु छ अब छैन, त्यो पछि खोज्या हो मैले त्यो गीत मेटियो। त्यसपछि म हास्य व्यङ्ग्यमा लागेँ, हास्य व्यङ्ग्यमा लागिसकेपछि अनि मैले चाहिँ अब हास्य व्यङ्ग्य नै पाराका गीतहरू मदन दाईसँग हामी दुईजना मिलेर रङ्गमञ्चमा प्रस्तुत गऱ्यौँ अनि हाम्रो अडियो क्यासेटमा पनि त्यस्तो गीतहरू गाएर राख्यौँ अनि अब त्यस्तो हास्य व्यङ्ग्यको सम्बन्धित गीत गाउनेले चाहिँ गायक भन्ने चलन चाहिँ अलि हुँदैन। अनि पछि चाहिँ मैले धेरै वर्ष पछि नै हो, यो 52 सालतिर चाहिँ एउटा रेकर्डिङ स्टुडियोमा म पनि त्यसको सेयर होल्डर भएर मैले अलिकति पैसा हालेको थिएँ, त्यो अनि त्यहाँ पैसा हालेपछि चाहिँ त्यहाँ आएर अरूले गीत गाउँथे, ट्र्याक सिस्टममा गीत गाउने अनि दुई तिनचोटि गाएर जहाँ बिग्रियो त्यहीँबाट फेरि गाउन पाइने, त्यस्तो किसिमले गीत गाएको देखेपछि अनि मैले पनि मलाई पनि गीत गाउनलाई म सक्छु कि जस्तो लागेर अनि मैले अब मैले गीत अरूसँग माग्नु जानलाई मलाई लाज लाग्यो, मलाई गीत लेखिदिनुहोस् भन्नु पनि लाज लाग्यो अनि फेरि म त्यस्तो पर्फेक्ट गाउने पनि मान्छे पनि होइन र मैले आफैले लेखेँ अनि आफैले लेखेर जस्तो चञ्चले भन्ने गीत चाहिँ मैले लेखेर चाहिँ रेकर्डिङ गराएँ होइन,
सुकमित गुरुङसँगै गाउनुभयो
गराएँ अनि त्यसपछि चाहिँ त्यो बेलामा चाहिँ नेपालमा टेलिभिजनको युग पनि सुरु भइसकेको थियो अनि नेपाल टेलिभिजनको चाहिँ वार्षिक उत्सवमा अनि मैले चाहिँ यो गीत त्यहाँबाट गाउन पाए हुन्थ्यो भनेर भनिसकेपछि अनि रोशन प्रताप राणा चाहिँ अनि गीत सङ्गीतको चाहिँ डिपार्टमेन्टमा चाहिँ उहाँ काम गर्नुहुन्थ्यो अनि मैले चाहिँ उहाँलाई रिक्वेस्ट गरेको थिएँ, उहाँले मलाई त्यो नेपाल टेलिभिजनको वार्षिक उत्सवको प्रोग्राममा मेरो गीत राखिदिनु भयो र त्यो गीत चाहिँ एकदम चल्यो, त्यो एकदमै रातारात पपुलर भयो त्यो गीत होइन।
चल्चले चल्चले गण्डकी अञ्चले, गण्डकी अञ्चल पोखरा बजारा, पोखराको बजारा मान्छे हजारा, तर दिसी त मेरो प्रियारी भैगो प्रियारा, तर दिसी त मेरो प्रियारी भैगो प्रियारा।
गुरुङ त्यो बेलामा एकदमै स्थापित गायिका हुनुहुन्थ्यो अनि उहाँलाई चाहिँ मैले यो गीत मसँग गाइदिनु न भन्दा पनि अप्ठ्यारो लाग्यो, भोपाल सिंह भन्ने जुन गीतको अरेन्ज गर्नुहुन्छ उहाँलाई चाहिँ भने सुकमितजीले गाइदिनुहुन्छ कि मसँग गीत भन्नुहोस् न भनेको थियो अनि उहाँले भनिदिनु भयो अनि सुकमितले हुन्छ भनेर गीत सुनेर गाउनु भयो मसँग। अब त्यो बेलामा स्थापित गायिका भइसक्यो मान्छे त्यसमाथि अनि यता हाँसीबेङ्गी क्षेत्रमा मेरो अलिअलि नाम भइसक्यो हुनाले अलिकति नामले पनि टेवा दियो, त्यो गीत चल्यो होइन अनि त्यसपछि सुकमितसँगै मैले बराबर तिम्रो मेरो माया बराबर भन्ने गीत बनाएँ त्यो चाहिँ अब महिलालाई घरको काममा पुरुषले सघाउनु पर्छ र बाहिरी काम पनि महिलाहरूले पनि गर्नुपर्छ, अघि जानुपर्छ, कम्पिटिसन सिक्नुपर्छ भन्ने त्यो सन्देश भएको गीत हो। त्यसमा पनि मान्छेले धेरै मन पराउनु भयो त्यो गीत पनि। त्यसपछि मैले साझा बस भन्ने गीत गरेँ, अनि हाम्रै यहाँमा साह्रै बाटो छन् भन्ने गीत गाएँ, अनि त्यसपछि बिचमा एक दुईवटा अरू गीत गाएँ, त्यो चाहिँ खासै त्यो गीत पनि चलेन। अनि पछि चाहिँ मैले सारङ्गी रेटोला भन्ने गीत चाहिँ त्यो गीत गाएँ, त्यो गीत पनि एकदम राम्रोसँग चल्यो। त्यसपछि चाहिँ मैले धेरै गीत गाएको छैन, फटाफट गाउने हो। अनि अहिले चाहिँ मैले यो एउटा दुईवटा गीत गाएको छु, हामीसँग 5 महिना अगाडि एउटा कोदोको रोटीसँग एक चम्चा घिउ भन्ने गीत छ, त्यो गीत पनि मान्छेलाई राम्रै मन पराउनु भएको छ, चलेको छ त्यो गीत पनि चल्यो। र अहिले आएर चाहिँ अब कर्कलो कोकेलहरू जितेर रिसेन्टली रिलिज गरेको छु, त्यो गीत पनि राम्रै भयो छ, अहिले मान्छेले चाहिँ त्यसलाई मन पराउनु भएको छ। 2 हप्तामा चाहिँ भन्ने पनि विश्वास मान्छेले हेर्नु लाग्नु भएको छ युट्युबबाट पनि। त्यो चाहिँ मेरो आफ्नै पोर्टफोलियो ठाउँमा काभ्रेको ठाउँमै मैले सुटिङ गरेको हो। यसो चाहिँ अब स्वस्तिमा खड्का बहिनीले पनि अभिनयमा साथ दिनुभएको छ, उहाँले धेरै राम्रो काम गरिदिनु भएको हुनाले त्यो गीत राम्रो भएको छ। अहिले म गीत धेरै जस्तो आफै लेखेका गीत मात्रै गाउँछु होइन, त्यसको मतलब अरूले लेखेका गीत नगाउने भन्ने होइन, तर मलाई अरूले लेखेको अरूले म्युजिक हालेको गीत चाहिँ ठ्याक्कै म्याच गर्न गाह्रो छ क्या। मेरो अर्कै किसिमको स्वर छ, स्केल अलिक हाई स्केलमा गीत गाउँछु म, मैले आफैले गरेका गीतहरू चाहिँ अलिक अलिक चलेको छन्, लेख्छु पनि अनि सङ्गीत पनि म आफैले नै सिर्जना गर्छु। सङ्गीत सिर्जना गर्नेको मतलब पनि सङ्गीतकार भइसकेपछि त धेरै बाजाहरू बजाउनु जान्नुपर्छ, बाजाहरूको विषयमा धेरै नलेज हुनुपर्छ होइन, त्यसरी सोचिन्छ। तर मैले चाहिँ धेरै बाजा बजाउँछु, म हार्मोनियम अलिअलि बजाउँछु, त्यही पनि मलाई त्यो राम्रोसँग त्यसरी पर्फेक्ट बजाउनु आउँदैन, तर मनले म चाहिँ मनमनै लयको सिर्जना गर्छु कि, बाजा बजाएर भन्दा पनि मनमनै लयको सिर्जना गर्छु। जसरी अब घाँस दाउरा बटुल्ने गाई चराउनु जाने मान्छे जङ्गलमा चाहिँ घाँस दाउरा बटुल्ने मान्छेहरूले पनि कहिलेकाहीँ राम्रो राम्रो सङ्गीतको सिर्जना गर्छ नि, उनीहरू पनि सङ्गीतकार हुन्, न उनीहरू न बाजा बजाउन आउँछ न कोहीसँग सिकेका हुन्छन्। त्यसै गरिकन मैले पनि खासै केही पनि सिकेको छैन, मैले शिलाबहादुर मोक्तानज्यूसँग चाहिँ मैले अलिअलि किबोर्ड बजाउनु सिकेँ, तर पर्फेक्ट होइन, मैले धेरै टाइम पनि दिनु पाइनँ सिक्नु जानलाई, अलिअलि समय दिएँ, तर मलाई अलिअलि मात्रै बजाउन आउँछ। मैले सिर्जना गरेका गीतहरूको सङ्गीत पनि राम्रै छन्, ठिकै छन्, राम्रै भएको छ जस्तो लाग्छ। मैले सम्झिन्छु कि हाम्रो आदरणीय नातिकाजी दाई हुनुहुन्थ्यो, सबैको चाहिँ गीत सङ्गीतको प्रेरणाको स्रोत हो उहाँ, उहाँले चाहिँ त्यो हाम्रो यहाँमा साह्रै बाटो छन् भन्ने गीत चाहिँ त्यो कस्तो राम्रो लाग्छ मलाई यो गीत चाहिँ, अनि यो सङ्गीत कसले राखेको भन्नुभयो, अनि मैले आफै राखेँ दाई भन्दाखेरि चाहिँ ओहो यो त कस्तो राम्रो तपाईँले चाहिँ यसो गर्न सक्नुभयो, तपाईँसँग चाहिँ कस्तो यो किसिमको चाहिँ क्रिएसन गर्न सकेकोमा बधाई भनेर भन्नुभएको थियो मलाई। नातिकाजी दाई जस्तो अब आदरणीय सङ्गीत साधकले चाहिँ मेरो मैले गरेको प्रयास चाहिँ राम्रो भनिदिनु हुँदाखेरि चाहिँ के गर्न सकिँदो रहेछ कोसिस गर्यो भने भोलि चाहिँ आँट आउँछ।
हाम्रो आमा साह्रै नै बाटी छन्, चामलसित पिठो साथी छन्, हाम्रो बाबु साह्रै नै चलाखा, घर बेचेर हात पारे 20 लाखा, 20 लाखाले 20 महिना मोज गर्यो, दिहे पास्नी व्रत मन भोज गर्यो, 20 लाखाले 20 महिना मोज गर्यो, दिहे पास्नी व्रत मन भोज गर्यो, हाम्री आमा साह्रै नै बाटी छन्, चामल सित पिठो पुसाटी छन्।
भर्खर यो कर्कलो कोक्याउला बोलको गीत जुन यहाँले सार्वजनिक गर्नु भएको छ होइन, यो महिला हिंसा चेलीबेटी बेचबिखानलाई अलिकति प्रतिनिधित्व गरे जस्तो लाग्छ हामीले हेर्दा सुन्दा होइन, प्राय जस्तो हाम्री आमा साह्रै नै बाठी छन् गीत भयो होइन, लगायतका यी विभिन्न गीतहरू यहाँका जुन चर्चित गीतहरू छन् ती गीतहरू सुन्दाखेरि प्राय गरी यहाँले सामाजिक परिवेशलाई छुनु भएको हुन्छ,
पन भयो क्या यो, आफ्नो पन भयो होइन, अनि मलाई पब्लिकले पनि यस्तै पनमा बढी स्वीकार हुन्छ। मैले चाहिँ गाएका एक दुईवटा रोमान्टिक गीतहरू पनि छन्, त्यो गीतहरू चाहिँ ठिकै मात्र भए र त्यसको बेसी लोकप्रिय पनि हुन सकेन होइन, यो धारमा गएँ भनेदेखि चाहिँ मैले गाएका गीतहरू अलिकति चल्छन् चलेका छन् होइन, अनि मान्छेको अब सिर्जना गर्ने मान्छेलाई आफै सिर्जना गरेको चिज चाहिँ चलोस् राम्रो होस् सबैले सुनिदिउन् भन्ने एउटा लोभ लाग्छ क्या मान्छेको मनमा र त्यो लोभमै पनि म पनि त्यो लोभी भएको छु. प्रेम गीतहरू त अब धेरै राम्रो राम्रो गीत गाउने मान्छेहरू हुनुहुन्छ उहाँहरूको अगाडि मैले अब आफूले आफूलाई गीत गाउने भन्दाखेरि पनि अप्ठ्यारो पनि लाग्छ क्या मलाई. तर मेरो आफ्नो पनमा चाहिँ म रमाएको छु र मान्छेले पब्लिकले पनि त्यसलाई एक्सेप्ट गरिदिनु भएको हुनाले यो चाहिँ म बिना थकपूर्वक गाउँछु कि म. र अब अलिकति हाँस्य व्यङ्ग्यमा व्यङ्ग्य गर्ने र टेलिभिजनमा पनि अलिकति हामीले बनाएका टेलि सिरियलहरूमा अलिकति स्वदेशमूलक सोसाइटीलाई केही चिजको कन्ट्रिब्युसन गर्ने खालका मेसेज ओरिएन्टेड गीतहरू टेलिड्रामाहरू हामीले गर्ने भएको हुनाले मलाई म गीत पनि त्यही मेसेज ओरिएन्टेडै गीतहरूबाट स्थापित हुनलाई सजिलो छ मलाई त्यसैले म खान्छु पनि. र अहिले चाहिँ यो कर्कलो कोकेलो चाहिँ अब नेपालको अहिले हामी जतिसुकै हामीले चेतनाको कुराहरू गऱ्यौँ भने पनि नेपालबाट सेलिब्रेटी बेच देख्नु हुने कमी आएको छैन क्या. अब झन् यसको गन्तव्य थपिएको छ. पहिले चाहिँ अब भारतमा मात्रै बेचिन्थे भारतका कोठीहरूमा नेपाली सेलिब्रेटीहरू बेचिन्थे. अहिले चाहिँ बढ्दै फैलिँदै फैलिँदै गइसकेपछि अब यो गल्फ कन्ट्रीतिर अब दुबईतिर हुँदा हुँदा चाहिँ अब अफ्रिकन कन्ट्री शुद्ध चाहिँ नेपाली सेलिब्रेटी बेचबिखन बढ्न थालेको छ भने चाहिँ जुन सामाजिक सञ्जालमा सुन्न पाइन्छ पढ्न पाइन्छ होइन त्यसले गर्दाखेरि चाहिँ मन कुणिन्छ कि. अनि यो विषयमा अलिकति भए पनि केही एउटा गीतै मात्र गाएर भए पनि कमसेकम दसैँजना सेलिब्रेटी बेचबिखनबाट चाहिँ बस्नुभयो भने पनि एउटा ठुलो काम हुन्छ जस्तो लाग्छ मलाई. त्यसैले गीत सङ्गीत भनेको चाहिँ अब सबैले सुन्ने माध्यम हो. अब यो गीत सुनिसकेपछि हेरिसकेपछि मान्छेलाई के भने ए हो रहेछ त यसो त सकाएर बेचिदिँदो रहेछ हाम्रो हवाई जहाजलाई लैजान्छन् रेल चलाएर लैजान्छन् बिहा गर्छु भनेर लैजान्छन् हामी सतर्क हुनुपर्ने रहेछ भन्ने कुरा चाहिँ अलिकति मनमा चाहिँ चिसो पस्दै बस्छ क्या यो सुनेपछि. त्यस कारणले यसबाट चाहिँ केही सानो चिजहरू पनि कन्ट्रिब्युट गर्न सकिएको हुन्थ्यो. जस्तो अनुराधा कोइराला दिदीले पनि जीवन नै यही सेलिब्रेटी बेचबिखनसँग लड्दै लड्दै बिताउनु भयो र हामीले अस्ति गीत रिलिज गर्दाखेरि चिफ गेस्ट उहाँ र नेपाल प्रहरीका चाहिँ प्रमुख शैलेश कुमार थापा हुनु सर हुनुहुन्थ्यो. अनुराधा दिदीले चाहिँ गीत सुनिसकेपछि हेरिसकेपछि मेरो मन रोयो भाइ म रोएँ मेरो आँखामा आँसु आयो भन्नुभयो. र एउटा सेलिब्रेटी बेचबिखनलाई चाहिँ रोकथाम गर्ने चाहिँ अब दुईटा निकाय छन् एउटा नेपाल प्रहरीले भयो र एउटा चाहिँ अब अनुराधा दिदीको माइती नेपाल. यी संस्थाहरूले चाहिँ ठुलो रोल खेलेका छन् क्या. त्यसैले चाहिँ अनुराधा दिदीले पनि आँखा रोयो मेरो मन रोयो गीत तपाईँले गाइदिनु भयो धन्यवाद. देशका कति ठाउँमा क्याम्पहरू हुन्छन् त्यस्तोमा म यो गीत बजाउँछु भनेर भन्नुभयो र मैले पनि माइती नेपाललाई पनि म यो गीत समर्पण गर्न चाहन्छु र नेपाल प्रहरीले पनि नाकाहरूमा यो गीत बजाइदिनुहोस् र विदेश जानलाई बेचिनलाई पाइला चालिसकेका छोरी बेटीहरू पनि यो गीत सुनेर चाहिँ पाइला रोकुन् भन्ने चाहिँ लाग्छ मलाई. त्यही कारणले गर्दाखेरि यो यस्तो गीतहरू गर्दाखेरि एउटा सामाजिक आनन्द हुन्छ आफ्नो मन खुसी हुन्छ जस्तो लाग्छ मलाई.
अहिले सुन्नुभयो बहुप्रतिभाका धनी सम्मानित कलाकार हरिवंश आचार्यका जीवनका कुरा. समयको पाबन्दीका कारण उहाँसँग भएका उहाँका जीवनका सबै कुरा आज तपाईंलाई सुनाउन सकेनौं. कार्यक्रमको बाँकी अंश अर्को हप्ताको अतीतका गीतभित्र समेट्ने नै छौ. हामीलाई सुन्दै रहनुहोला भन्दै अनि कार्यक्रम सुनिदिनु भएकोमा तपाईँप्रति आभार प्रकट गर्दै प्राविधिक मित्र रमा कोइराला अनि दुर्गा अधिकारी बिदा हुन्छौ. नमस्कार, शुभरात्रि, स्वस्थ रहनुहोला.
चेली रोई राचन गुम्बई कोठीमा मुना लाइदेला एकै चोटीमा कति चेली रोई राचन गुम्बई कोठीमा छाती पिटी मरे आमा भन्दै रोउली आमा बाबु रुन्छन् यहाँ कहाँ सुनौली छाती
रेल चढाई लै जाला तिमलाई बेची सम्पच भइजाला रेल चढाई लै जाला तिमलाई बेची सम्पच भइजाला फर्कनु पुग्यौला तिमीलाई झुक्यौला बेच्ने पसल छ हेर्दा असल छ फुल जस्तो जोवन तिम्रो कता खसल छ मुन्ची बेच्ने पसल छ हेर्दा असल छ फुल जस्तो जोवन तिम्रो कता खसल छ ईश्वरको तिमी हौ मिठो रचना सृष्टि गर्या हैन तिमलाई अन्त बेचना ईश्वरको तिमी हौ मिठो रचना सृष्टि गरे हैन तिमलाई अन्त बेचना फर्कालो पुक्यौला तिमीलाई झुक्यौला फर्कालो पुक्यौला तिमीलाई झुक्यौला सिलिङ चढाइलाई जाला तिमलाई बेची सम्पच भइजाला सिलिङ चढाइलाई जाला तिमलाई बेची सम्पच भइजाला फर्कालो पुक्यौला तिमीलाई झुक्यौला दस जनाले तिमलाई लुस्दछन् नै भने सल्क्या चुरुट जिउमा झोस्दछन् दिनकै दस जनाले तिमलाई लुस्दछन् नै भने सल्क्या चुरुट जिउमा झोस्दछन् न त तिमी मरौली न त बाँचौली निर वस्त्र पार्छन् तिमलाई अनि नाचौली न त तिमी मरौली न त बाँचौली निर वस्त्र पार्छन् तिमलाई अनि नाचौली कर्कालो पुक्यौला तिमीलाई झुक्यौला कर्कालो पुक्यौला तिमीलाई झुक्यौला झोली चढाइलाई जाला तिमलाई बेची सम्पच भइजाला झोली चढाइलाई जाला तिमलाई बेची सम्पच भइजाला कर्कालो पुक्यौला तिमीलाई झुक्यौला कर्कालो पुक्यौला तिमीलाई झुक्यौला सरकालो फुक्यौला तिमीलाई झुक्यौला सरकालो फुक्यौला तिमीलाई झुक्यौला सरकालो फुक्यौला तिमीलाई झुक्यौला सरकालो फुक्यौला तिमीलाई झुक्यौला
कान्छाको बस कुड्यो गुरु रुरु डिजेलको धुवा गुरु रुरु कान्छी रोइन गुरु धुरु नौ महिना भयो कान्छ गएको यता चाहिँ कान्छीले छोरो पाएको नौ महिना भयो कान्छो गएको यता चाहिँ कान्छीले छोरो पाएको ती राज्य जस्ता ती दानव जस्ता त्यहाँ पनि आएर घरलाई हेरे कान्छीको पैसालाई राजु हेरे सुन्नै नसक्ने कथा हरे पाँच दिनको सुत्केरी बलात्कार गरे चौबन्दी चोलो टोकेरै फाट्यो कान्छीको देब्रे इष्टै काट्यो कान्छीले छिच्याउँदा पुलिसले सुने आउनुको सट्टा झाडोका थुने बगेर गयो रगतको धारा कान्छीको कोही छैन सहारा पार्दिने बच्चाले हेरिरह्यो आमाको हालदेखि बेच्न रह्यो आँसुको धाराले मुख सबै धोयो बच्चोलाई समय कुनामा फ्याँक्यो बच्चोले रुँदै बाउलाई डाक्यो बाउले सुनेन जागिरे बाउलाई यो कुरा केही थाहा नै भएन जागिरे बाउलाई यो कुरा केही थाहा नै भएन नबोलु त मानवको नाता बोल्दा भन्दा यी बढी भाका नबोलु त मानवको नाता बोल्दा भन्दा यी बढी भाका नबोलेर कति दिन बसे बोल्दा कालो सर्पले डसे हामीले अब बोल्नै पर्छ मनको कुरा खोल्नै पर्छ मानिसलाई अन्याय गर्दा हो मानिसलाई अन्याय गर्दा हो मानिसलाई अन्याय गर्दा